और मैं सारी बात को इस पे समेट दूंगी कि जो किसी का हक मारते हैं ना, वो खुद भी दुखी रहते हैं, किसी रंग में भी, चाहे वो माली चीज़ें हों, दूसरी हों। और यहाँ ये भी चीज़ याद कर लीजिए, कौम शुएब को अल्लाह ताला ने सिर्फ इस जुर्म की बुनियाद पे तबाह कर दिया था कि वो क्या करते थे, वो नाप तोल में कमी करते थे। आप कहते हैं इतनी बड़ी बात है, जी पूरा सोशल सेटअप खराब होता है। यहाँ से ये भी बात नोट कीजिए, इबादात में कमी पे अल्लाह ने किसी कौम को नहीं तबाह किया कि वो नमाजें नहीं पढ़ते, इनको तबाह कर दो, लेकिन अल्लाह ने इंसानी मामलात में हेरा फेरियों पर एक कौम को तबाह कर दिया। तो अल्लाह ताला कहते हैं सोचो वो दिन कौन सा होगा कि यौम यकूमुन नासु लिरब्बिल आलमीन, जिस दिन ये रब्बुल आलमीन के सामने खड़े होंगे, नंगे पांव होंगे, नंगे बदन होंगे, बेखतना होंगे, और जगह भी तंग और तारीक है, और वहाँ बलाएं उतर रही हैं, मसाइब हैं, दिल परेशान है, हवास उनके बिगड़े हुए होंगे, होश जाता रहेगा, और पसीनों में डूबे होंगे, कप कप आ रहे होंगे। आप इमेजिन तो कीजिए जरा किस तरह से ये हाल होगा। चंद रिवायतें सुन लीजिए क्यामत के दिन की सख्तियों की। वैसे अगर आप तफीमो सुन्ना सीरीज में से क्यामत का बयान बुक ले लें तो इसमें सब कुछ है। मैं यहां से नहीं अभी पढ़ रही वैसे, लेकिन आपको क्यामत के दिन की बहुत सारी झलकियां इधर मिलेंगी। चंद चीजें, मुसनद अहमद की रिवायत है, उस दिन रहमान अज़्ज़ा व जल की अजमत के सामने सब खड़े कप कप आ रहे होंगे। हदीस में आता है क़यामत के दिन बंदों से सूरज इस कदर करीब हो जाएगा कि एक या दो नेज़े के बराबर ऊंचा होगा और सख्त तेज होगा। हर शख्स अपने अपने अमाल के मुताबिक अपने पसीने में गर्क होगा, बास की एड़ियों तक पसीना, बास के घुटनों तक, बास की कमर तक, बास को तो इनका पसीना लगाम बना देगा। लगाम समझते हैं कि बोल ही नहीं सकता, मुंह खोला तो पसीना मुंह में चला जाएगा। और हदीस में आता है कि धूप इस कदर तेज होगी कि खोपड़ी भुना उठेगी, यानी खोपड़ी भुन जाएगी, और इस तरह इसमें जोश उठने लगेगा जिस तरह हंडिया में जोश उठता है। अल्लाह के नबी ने अपने मुंह पर अपनी उंगलियां रखकर बताया कि इस तरह पसीने की लगाम चढ़ी होगी। फिर आपने हाथ से इशारा करके बताया कि बाज तो बिल्कुल डूबे होंगे, यानी आपने इस तरह अपने हाथ से बताया कि यहां तक पसीना आएगा, और बाज को आपने यूं बताया जैसे हम फीलिंग देते ना कि इस तरह से डूबा होगा। हदीस में कि 70 साल तक बगैर बोले चाले खड़े रहेंगे। यौम यकूमुन नासु लिरब्बिल आलमीन, आज जुबान कितना बोलती है, वहां बोलतियां बंद हो जाएंगी। यहां तक रिवायत में आता है कि 300 साल तक क़यामत के मैदान में लोग खड़े रहेंगे बगैर बोले, 40,000 साल तक खड़े होने और 10,000 साल में फैसला किया जाने की बात भी मिलती है। सही मुस्लिम की रिवायत अबू हुरैरा से, इस दिन में जिसकी मकदार 50,000 साल की होगी, 50,000 ईयर्स के लिए खड़ा होना पड़ेगा। आज नमाज में 5 मिनट का क्याम हमसे मुश्किल होता है, सारा काम भाग दौड़ के करेंगे, इतने एक्टिव, दुनिया का हर काम करेंगे नमाज के लिए, फटाफट बैठेंगे कि मैं तो खड़ी नहीं हो सकती। ये भी एक शैतान का तथफीफ करवाना है हमारी इबादत के अंदर। अल्लाह हम सब की इसलाह फरमा दे। इब्ने अबी हातिम की रिवायत में है कि रसूलुल्लाह ने बशीर गफारी से फरमाया, तो क्या करेगा जिस दिन लोग खुदाए रब्बुल आलमीन के सामने 300 साल तक खड़े रहेंगे, ना तो कोई खबर आसमान से आएगी, ना कोई हुक्म किया जाएगा, यानी कुछ नहीं, स्टिल खड़े हैं। सोचिए यौम यकूमुन नासु लिरब्बिल आलमीन, आज खाना लेने के लिए इंतजार में खड़ा होना पड़े ना लाइनों में, तो इंसान बोर होने लगता है। कहीं ट्रैफिक में गाड़ियों में बैठे होते हैं तो खड़ा होना पड़े तो थक जाते हैं। कहा बताओ उस दिन क्या होगा, ना कोई आसमान से खबर है, नहीं नो न्यूज, कोई अनाउंसमेंट नहीं हो रही कि अब हिसाब शुरू हो रहा है। हजरत बशीर कहने लगे अल्लाह ही मददगार है। आपने फरमाया सुनो, जब बिस्तर पर जाओ तो अल्लाह ताला से क़यामत के दिन तकलीफों से और हिसाब की बुराई से पनाह मांग लिया करो। तो रात को बिस्तर पर लेट के दुआ करें कि अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन दीकि दुनिया व दीकि आखिरा, और अपनी जुबान में मांगिए। सुना नबी दाऊद की एक रिवायत है, अल्लाह के नबी ने क़यामत के दिन खड़े होने की जगह की तंगी से पनाह मांगा करते थे। आपको कहते कि क़यामत के मैदान में कितना रश होगा। हदीस में आता है सिर्फ 2 पांव रखने की इजाजत होगी। आप सोचिए दुनिया में जरा कोई करीब बैठे तो उलझन आती है। आपका अपना ही बच्चा सर आपसे जुड़ जुड़ के बैठे ना तो आप कहते परे होके बैठो। इतनी वहां तंगी होगी कि लोग एक दूसरे के पास खड़े होंगे। इब्ने मसूद से रिवायत है कि 40 साल तक लोग ऊंचा सर किए खड़े रहेंगे, कोई बोलेगा नहीं, नेक और बद को पसीने की लगामें चढ़ी होंगी। इब्ने उमर कहते हैं 100 साल तक खड़े रहेंगे, इब्ने जरीर की रिवायत है। और अबू दाऊद और इब्ने माजा में आता है कि जब अल्लाह के नबी तहज्जुद की नमाज को शुरू करते तो 10 मरतबा अल्लाह अकबर कहते, دس مرتبہ الحمدللہ کہتے، دس مرتبہ سبحان اللہ اور دس مرتبہ استغفر اللہ کہتے، پھر کہتے اللہم اغفر لی وحدنی ورزقنی وعافنی، کہ اللہ مجھے ہدایت دے، مجھے روزی دے اور عافیت دے، پھر اللہ سے قیامت کے دن کے مقام کی تنگی سے پناہ مانگتے. یہ سونے کے اذکار میں موجود ہے بکس میں. یہ پانچ چیزیں آپ دیکھیں، سبحان اللہ، الحمدللہ، اللہ اکبر، لا الہ الا اللہ اور استغفار. تو میں اس طرح سے پڑھتی ہوں کہ دس دفعہ اس انگلی پہ، دس دفعہ اس پہ، دس، تو وہ آپ دیکھیں تو میں بھی دو تین منٹ کے اندر 50 دفعہ ہو جاتا ہے نا. اور اس وقت پڑھ کے جب انسان اس کو فیل کرے تو واقعی پھر اس کی شدت کو پتہ چلتا ہے. تو اتنی بات کرنے کے بعد، اس جرم کے اتنے سیکوینسز نوٹ کرنے کے بعد، اب اگلی آیتوں میں دیکھیے گا فجار کا حساب کتاب، ان کے ساتھ کیا ہوگا. 7 سے 17 تک پڑھتے ہی جائیں گے اور دل میں دعا کرتے جائیں گے کہ اللہ مجھے ان میں نہ کرنا، ہماری نسلوں کو، ہمارے ماں باپ کو، ہمارے رشتہ داروں کو ایسے لوگوں میں نہ کرنا، کیونکہ یہ بہت ہی برا کردار سامنے آ رہا ہے. فرمایا کلا، ہرگز نہیں، یعنی یقیناً، انڈیڈ، ان کتاب الفجار لفی سجین، بدکاروں کا نام اعمال تو سجین میں ہے. اور وما ادراک ما سجین، اور تجھے کیا معلوم کہ وہ سجین کیا ہے. پھر خود ہی بتا دیا، کتاب مرقوم، وہ تو لکھی ہوئی کتاب ہے. ویل یومئذ للمکذبین، اس دن جھٹلانے والوں کی بڑی خرابی ہے. کون تھے وہ؟ الذین یکذبون بیوم الدین، جو جزا سزا کے دن کو جھٹلاتے رہے. اور کون جھٹلاتا ہے جزا سزا کے دن کو؟ وما یکذب بہ الا کل معتد اثیم، اسے صرف وہی جھٹلاتا ہے جو حد سے آگے نکل جانے والا اور گناہگار ہوتا ہے. اگلی خوبی اس کی، اذا تتلى علیہ آیاتنا قال اساطیر الاولین، اور جب اس کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں تو کہہ دیتا ہے کہ یہ تو اگلوں کے افسانے ہیں. یہ آؤٹ ڈیٹڈ تھنگ ہے. اس دور میں قرآن پڑھنا، لوگ چاند پہ پہنچ گئے، تم بیٹھ کے قرآن پڑھ رہی ہو، اور ہے تو بہت ہے، بس عربک لینگویج کورس کر لو. یہ بھی ایک دھوکہ دیتے ہیں لوگ اپنے آپ کو کہ ہم عربک لینگویج اس لیے سیکھ رہے ہیں کہ ہم قرآن پڑھ سکیں. غلط ہے. عربک لینگویج کبھی آپ کے دل میں وہ اسپرچولیٹی لائے گی نہیں جو اللہ کے بولے ہوئے الفاظ لے کر آتے ہیں. کلا، ہرگز نہیں، بلکہ ران علی قلوبہم، ان کے دلوں پر تو زنگ چڑھ گیا ہے. کیوں؟ ما کانوا یکسبون، ان کے اعمال کی وجہ سے جو یہ کرتے تھے. نقصان کیا ہوگا؟ کلا انہم ربہم یومئذ لمحجوبون، ہرگز نہیں، یہ لوگ اس دن اپنے رب سے اوٹ میں رکھے جائیں گے، یعنی رب ان کے سامنے نہیں آئے گا، ان کو دیکھے گا نہیں اور ان کو اپنا آپ دکھائے گا نہیں. پہلی سزا، پھر دوسری، ثم انہم لصال الجحیم، پھر یہ لوگ بال یقیناً جہنم میں ڈال دیے جائیں گے. اور ڈال کے کیا کہا جائے گا؟ ثم یقال ھذا الذی کنتم بہ تکذبون، پھر کہہ دیا جائے گا یہی ہے وہ چیز جس کو تم جھٹلاتے رہے. جہنم سامنے پیش کر کے کہا جائے گا یہ ہے وہ چیز جس کے بارے میں تمہیں بدگمانی تھی کہ یہ آ بھی سکتی ہے کہ نہیں. بہت ڈاؤٹس پیدا کرتے تھے اپنے دل میں بھی اور لوگوں کے بھی، اور کہتے تھے یہ ویسے ہی ڈراتے ہیں، نہیں جہنم کچھ نہیں ہے، صرف یہ ایک سوچ ہے، بس یہ کوئی ڈپریشن کی بات ہے. اور مادی طور پہ جہنم کے وجود کے منکر تھے. اور یاد رکھیں جتنا انسان اس دنیا میں کھو جاتا ہے نا، اتنا اس کو جہنم کا وجود ناممکن لگتا ہے. اور جتنا زیادہ لو کی بات کرے گا نا کہ اللہ از لونگ اور اللہ از مرسیفل اور اللہ تعالیٰ ہمارے ساتھ یہ معاملہ کرے گا وہ کرے گا، اتنا ہی زیادہ پھر انسان ایسے وقتوں میں اپنے رب کی سزا کو پیچھے کر دیتا ہے. وہ کہتے نہیں، وہ اتنا سافٹ ہے کہ اس نے کچھ کرنا ہی نہیں اور اس نے کچھ کہنا ہی نہیں، اور پھر دس اینڈ دیٹ. تو اللہ تعالیٰ کہتے ہیں یہ ہے وہ جہنم جس کا تم انکار کرتے تھے، جس کے بارے میں تمہارے دلوں میں شکوک اور شبہات تھے، اور تم ایسی باتیں کر کے اپنے آپ کو تسلیاں دیتے تھے. آپ اپنی فکر کر لو. اب آپ دیکھیے ان 10 آیتوں میں بہت ساری باتیں، تھوڑا سا اس کو دیکھیے گا. برے لوگ اور ان کا انجام. پہلی بات دیکھیے کہ یہاں لفظ سجین آیا، اس کو سمجھ لیجئے گا، سجین سجن سے ہے، اور سجن کہتے ہیں قید خانے کو. ہم سورت یوسف میں بھی پڑھ چکے سجن کے نام پہ، ٹھیک ہے. اسی ساتھ اس لفظ میں تنگ جگہ میں داخل کیے جانے کا معنی بھی آتا ہے، ٹھیک ہے. لفظ سجن میں دو چیزیں ہیں. اگر آپ دیکھیں نا، سجن پڑھیں سین کے ساتھ زیر اور اوپر تشدید ڈال دیں، سجین، جیسے سکین ہوتا ہے نا، چھری کو کہتے ہیں، اسی طرح سے جین تنگ جگہ میں قید کرنا، اسی طرح سے جین کا ایک معنی ہوتا ہے دائمی قید، جس کو آپ اردو میں کہتے ہیں عمر قید. اور حدیث سے پتہ چلتا ہے کہ سجین ایک خاص مقام کا نام ہے. تین طرح کی مختلف چیزیں آتی ہیں کہ یہاں کیا ہو رہا ہے. پہلی بات، کفار اور فجار کی روحیں مرنے کے بعد اس جگہ پہ رکھ دی جاتی ہیں، ٹھیک ہے. دوسری بات یہ ہے کہ ان کے اعمال نامے ادھر رکھے جاتے ہیں، یعنی دفتر ہے کہ کیا آپ کہہ لیجئے لاک اپ ہے، جہاں پہ بہت بڑے قیمتی ڈاکیومنٹس رکھے جاتے ہیں کہ کوئی اس کو چینج نہ کر سکے، کہ وہاں رکھا جاتا ہے. اسی طرح تیسرا اس کا ایک اور معنی کیا ہے، کہ وہ جگہ نہیں بلکہ ایک کتاب ہے، رجسٹر کے معنوں میں، کہ جس میں تمام دنیا کے کفار اور فجار کے اعمال لکھ دیے جاتے ہیں. حدیث سن لیجئے، بات کچھ واضح ہو جائے گی. برا بن عاصب سے روایت ہے، طویل روایت ہے، خلاصہ کیا ہے کہ رسول اللہ نے فرمایا سجین ساتویں زمین کے نچلے طبقے میں ہے، بالکل نیچے، اور علیین ساتویں آسمان پر زیر عرش ہے. یعنی علیین جس کا ذکر اگلی آیتوں میں ہم پڑھیں گے، وہ عرش کے نیچے ہے. اسی طرح روایت سے پتہ چلتا ہے کہ سجین کفار اور فجار کی روحوں کا مستقر ہے، اور علیین میں مومنین اور متقین کی روحیں رکھی جاتی ہیں. اب سوال پیدا ہوتا ہے کہ پھر جنت اور دوزخ کا کیا معاملہ ہے، اور قبر میں جو روح کے ساتھ معاملہ ہوتا ہے وہ کہاں سے ہے. تو عبداللہ بن سلام سے ایک روایت ہے کہ جنت آسمانوں میں ہے اور جہنم زمین میں. معاذ بن جبل سے ایک روایت ابن جریر میں کہ رسول اللہ سے یہ سوال کیا گیا کہ قرآن میں یہ جو کہا جا رہا ہے کہ قیامت کے دن جہنم کو لایا جائے گا، آگے پڑھیں گے، وَجِيَ يَوْمَ اِذٍ بِجَهَنَّمَ، لائی جائے گی اس دن جہنم، تو جہنم کو کہاں سے لایا جائے گا؟ دیکھیں کوشچن کیسا تھا ان کا کہ کہاں سے لایا جائے گا. تو آپ نے فرمایا جہنم کو ساتویں زمین سے لایا جائے گا، یعنی ڈیپ ڈاؤن نیچے ہے جہنم، ساتویں زمین میں ہے. اس سے بھڑک کر سارے سمندر اور دریا اس کی آگ میں شامل ہو جائیں گے اور سب کے سامنے آ جائے گی. یعنی اس وقت نیچے ہے، اس کے اوپر پانی ہے. قیامت کے دن جب اس کو اوپن کیا جائے گا نا، تو سمندروں میں آگ لگ جائے گی، تو وہ سارے سمندر ہی ایک قسم کی جہنم بن جائیں گے. واللہ عالم بالصواب. کتاب مرقوم کا لفظ آیا ہے، مرقوم مختوم کے معنوں میں، ادھر رقم کی ہوئی چیز، مہر لگی ہوئی. کیسے؟ کہ سجین میں جو یہ کتاب مرقوم ہے وہ کیا ہے کہ کفار اور فجار کے اعمال ناموں کو مہر اوپر لگا کر محفوظ کر دیا جاتا ہے، کہ اب اس میں کوئی کمی بیشی نہ ہو، کوئی تبدیلی نہ کر سکے. آپ دیکھتے ہیں نا، سیل کر دیے جاتے ہیں قیمتی ڈاکیومنٹس، کوئی چینج نہ کرے. آپ کہتے ہیں کوئی ہائی جیکر مر گیا، 200 لوگوں کو اس نے ہائی جیک کیا، یا 100 بچوں کا قاتل مر گیا بغیر توبہ کیے، تو آپ اس کی جماعت کے 100 لوگوں کو بٹھا کر 50 قرآن پڑھا دیتے ہیں، تو آپ کہتے ہیں اللہ مجبور ہے اب اس کو معاف کرنے پہ، کیونکہ ہم نے قرآن خانی میں 50 قرآن پڑھائے. دل مانتے آپ کا؟ 100 ماؤں کی کوک کو خالی کرنے والا بندہ جو مرتے دم تک کسی پولیس مقابلے میں مارا گیا توبہ کیے بغیر، کیا آپ کی قرآن خانی سے اس کو بخش دیا جانا چاہیے؟ یہ ہم اپنے پیاروں کے لیے تو سوچ سکتے ہیں، لیکن غداروں اور پاپیوں کے لیے تو نہیں سوچ سکتے. تو یاد رکھیں، کتاب مرقوم، سیل. جب آپ سے پیپر لیتا ہے نا ایگزامینر، سب کے لے کے اس کے بعد سیل، میں نے خود لگتے ہوئے دیکھی ہے، اس کے اوپر ایک لاکھ سی لگا دیتے ہیں کہ اب یہ جہاں جانے وہیں جا کے کھلیں گے، اور اگر کھلے دکھے تو وہاں قبول نہیں کیے جائیں گے. کوئی کسی ایگزامینر کسی ٹیچر کو تھوڑے سے پیسے دے کر اپنا پیپر بدلا لے، دنیا میں کیا نہیں ہو رہا، لیکن وہاں سیل لگا دی جاتی ہے. تو کہا کہ وہاں جا کر ان کی یہ چیزیں آخر میں جا کے کھلیں گی. پھر آگے دیکھیے، کلا بل ران علی قلوبہم ما کانوا یکسبون. اس میں لفظ ران قابل غور ہے، ران رین سے ہے، اس کا معنی زنگ اور میل، رسٹ ہوتا ہے نا انگلش میں، وہی لفظ ہے، کہ دلوں پر مہر لگتی ہے. جیسے زنگ لوہے کو کھا کر مٹی بنا دیتا ہے نا، اس طرح گناہوں کے زنگ نے ان کے دلوں کی صلاحیت ختم کر دی ہے کہ اچھے برے میں فرق کریں. ابو ہریرہ کی روایت ہے، رسول اللہ نے فرمایا مومن بندہ جب کوئی گناہ کرتا ہے تو اس کے دل پر ایک سیاہ نقطہ لگ جاتا ہے. سوچیے، اپنے کسی گناہ کو یاد کریں، دل پر ایک سیاہ دھبا لگ گیا تھا. آج اگر الٹرا ساؤنڈ یا ECG میں دکھے نا کہ اس کے دل میں سوراخ دکھتا ہے، ایک ڈاٹ ہے، ہلکا سا دھبا ہونا تو چیک کراتے ہیں، بعد میں پتہ چلتا ہے اوہو بچے کے دل میں تو سوراخ ہے. ہر گناہ پر دل پر ایک کالا دھبا لگتا ہے. اگر اس نے توبہ کر لی اور اس پر نادم ہو گیا اور آگے جا کے اپنے عمل کو درست کر لیا، تو یہ سیاہ نقطہ مٹ جاتا ہے اور دل اپنی اصل حالت پر منور ہو جاتا ہے. لیکن اگر اس نے توبہ نہ کی بلکہ اپنے گناہوں میں زیادتی ہی کرتا گیا، تو یہ سیاہی اس کے سارے قلب پر چھا جاتی ہے اور اسی کا نام ہے کلا بل ران علی قلوبہم، تو دلوں پر گناہوں کا زنگ ہے. یہ جو کلا ہے نا، یہ لفظ آپ پیچھے بھی بہت دفعہ پڑھتے ہیں نا، اس کو عربی زبان میں ایک خاص نام ہے، حرف ردا، را دال عین، جیسے رد کہتے ہیں نا، رد تو دال سے ہوتا ہے نا، را اور دال، اس میں عین بھی ہے. کلا کو کیا کہتے ہیں؟ حرف ردا، یعنی دفع کرنا اور زجر و توبیخ، ڈانٹ کا انداز ہے. اب بس یہ لکھ لیں تو بھی کافی ہوگا کہ کلا کہہ کر اللہ تعالیٰ نے ڈانٹا ہے کہ اپنے گناہوں کو چھوڑو جنہوں نے تمہارے دل کے نور کو اور اس کی صلاحیتوں کو ختم کر دیا. اور یاد رکھیے کہ جب دلوں پہ زنگ لگتا ہے نا تو حق اور باطل کی پہچان مٹ جاتی ہے، صحیح کیا غلط کیا یہ فرق نہیں رہتا. اور آپ کیا سوچتے ہیں کہ قرآن پڑھنے کے بعد اب دل رسٹ پروف ہو گیا؟ واللہ ہی ایسا نہیں ہوتا. کئی لوگ قرآن کے کورسز کرنے کے بعد پھر پتہ نہیں کدھر کدھر جا کے کھو جاتے ہیں، پھر گناہوں کی دلدل ہے. بلکہ آپ نے نوٹ کیا ہوگا کہ جب کوئی چیز صاف کرا لی جائے، جیسے میرے ذہن میں اس بات کو کہتے ہوئے دانتوں کی کلیننگ آ رہی ہے، جب دانت آپ کے نارمل ہوتے ہیں تو اللہ کی طرف سے اس کے اوپر ایک ویکس لگی ہوتی ہے. سم ٹائم جب اس کو آپ تھوڑا سا آپریٹ کراتے ہیں اور کلین کراتے ہیں اور جو کوئی اس پہ ہلکی سی علائشیں وہ ختم ہو، تو اس کے بعد ڈاکٹرز کیا کہتے ہیں کہ اب آپ کے دانت زیادہ کیئر مانگتے ہیں، کیونکہ ایک نیچرل اس کے اوپر جو ویکس تھی، جو بیریئر تھا آپ کے کھانے اور آپ کے دانتوں کے بیچ میں، وہ اتر گئے. اب آپ کے دانت جلدی گندے ہوں گے. اور یہ دیکھا گیا کہ جتنا آپ ٹریٹ کراتے ہیں اتنے بعد میں آپ کے دانت جلدی خراب ہو جاتے ہیں. پھر بعض دفعہ اس پہ ایک آرٹیفیشلی وہ پالشنگ بھی کرتے ہیں. تو یہی حالات ہے کہ جب انسان گناہ کرتا ہے نا، تو اس کے بعد پھر انسان کے گناہوں کے بعد اس کے دل کے اندر سے حق اور باطل کا فرق مٹ جاتا ہے. سم ٹائم آپ دانت صاف کرائیں ڈاکٹر سے تو کئی دن تک کھانے کا ٹیسٹ ہی نہیں آتا، حق اور باطل کا ٹیسٹ ہی ختم ہو جاتا ہے کہ یہ سچ ہے کہ یہ جھوٹ ہے. حالانکہ اللہ تعالیٰ نے ہر انسان کی جبلت اور فطرت میں رکھا ہوا ہے کہ حق کیا اور باطل کیا ہے. تو لہٰذا ایسے لوگوں کے دل گندے ہو جاتے ہیں. ہم اپنے اوپر لے کر سوچیں اس کو، کسی کو چھوڑ دیجئے، اپنے اوپر لیجئے. کیا اس قرآن کے پانی نے میرے دل کے زنگ کو اتارا؟ کیا وہ دل جو آج سے تقریباً 18 مہینے پہلے تھا آج بھی وہی ہے؟ کیا دل پہ چڑھے ہوئے زنگ کو اتارا؟ اللہ کے نبی نے فرمایا تھا کہ لوگوں دل سخت ہو جاتے ہیں، زنگ لگتا ہے. کہا پھر کیا کریں؟ تو کہا کثرت سے قرآن پڑھو، اور دل کی نرمی کے لیے یتیم کے سر پر ہاتھ رکھو، اس سے دل صاف ہوگا، اس سے فائدہ ہوگا. تو آپ دیکھیے کہ کس طرح سے ناپ تول کی کمی کی بات کو یہاں کلا بل ران تک لا کر روکا گیا، کہ کس طرح سے لوگ غلط کام کریں گے، کس طرح سے یہ باتیں کرتے ہیں. سورہ الرحمن میں بھی ہم اسی طرح کی باتیں پڑھتے ہیں، اللہ تعالیٰ وہاں بھی یہ دعوت دیتے ہیں، ناپو تو بالکل صحیح ناپو. یعنی ٹاپک ایک ہی چل رہا ہے، جرم ایک تھا، آگے اس کے سب سیکوینسز ہیں، کہا ایسے نہ کرو ویسے نہ کرو. پھر سورہ بنی اسرائیل کے آیت 35 میں بھی ہم پڑھ چکے کہ جب ناپو تو پورا ناپو. اللہ تعالیٰ نے انسان کو بتایا کہ جو کام کرو صحیح کرو. سورۃ انعام 153 میں بھی یہی آتا ہے کہ انصاف کے ساتھ پورا ناپو، ہم کسی شخص کو اس کی قدرت سے زیادہ نہیں آزماتے. تو ہم سب اس وقت اتنا حصہ سننے کے بعد اپنے لیے دعا کریں کہ اللہ مجھے ہر طرح کے ران سے بچا لے، میرے دل پر گناہوں کا زنگ اگر لگا ہوا تو اس کو مٹا دے. کہیں میں غافل نہ ہو جاؤں قرآن پڑھنے کے باوجود، کہیں میں پیچھے نہ پڑ لٹ جاؤں، کہیں پھر میں اپنے گناہوں کی زندگی میں نہ آ جاؤں. کسی بھی ہارٹ پیشنٹ کا سوچئے کیا حال ہوتا ہے، چار سیڑھیاں نہیں چڑھ سکتا وہ. آپ اپنے آپ سے پوچھئے کیا اس سفر میں میرا دل مضبوط ہوا؟ اور اس کا سمپل سا کرائیٹیرین ہے، اللہ کے راستے کے کام آسان لگ رہے ہیں کہ مشکل؟ اللہ کے لیے بھاگنا، دوڑنا، محنت کرنا اور تکلیفیں سہنا مجھے ایک آنر لگتی ہے یا پریشانی لگتی ہے؟ ہر دن اپنے آپ سے پوچھیں جو کام میں کر سکتی تھی وہ میں نے کیا کہ نہیں کیا، اور جو ہوا اس کو کر کر اللہ کا دل میں احسان سمجھتی ہوں کہ نہیں سمجھتی. اس لیے ہمیشہ اپنے دلوں کو چیک کریں. آج لوگ کہتے ہیں ہر سال میں ایک بار چیک اپ ضرور کرواؤ، پھر کچھ لوگ کہتے ہیں 40 کے بعد تو ریگولر چیک اپ مسٹ ہے، یہی کچھ ہے نا سنتے. تو کیا اس قرآن کے ساتھ تعلق جڑنے کے بعد دل کو نہیں چیک کریں گے؟ اور قرآن پڑھنے کے بعد اگر عمل نہ کریں تو دل پہلے سے بھی سخت ہوتا. وہی مثال تھا کرنے کی، گوشت کو فریش میٹ کو لا کر صاف کر کے فریزر میں رکھ دیں، اٹس اوکے، ٹھیک رہے گا. لیکن کبھی باہر نکالیں، تھا کریں، پگھل جائے، پھر واپس رکھیں، پھر نکالیں، پتھر ہو جائے گا، نرا پانی بن جائے گا. آئس کریم کے ساتھ بھی یہی معاملہ. اس قرآن کی محفل میں ہمارے دل پگھلے ہوتے ہیں، اگر فوراً ہی عمل کی نیت نہ کر لے، فوراً اپنے گناہوں پہ معافیاں نہ مانگ لے، تو دل سخت ہو جائے گا، اور زیادہ پیچھے پہنچ جائیں گے، اور پھر اللہ نہ کرے کہ وہ کہتے ہیں نا کہ ابزارپشن ہی ختم ہو جائے، تکلیف سے بچ جائیں. کوئی اچھی سی دعا کریں آپ اپنے لیے اور میں اپنے لیے. حسن بصری کہتے ہیں کہ گناہوں پر گناہ کرنے سے دل اندھا ہو جاتا ہے اور پھر بالآخر مر جاتا ہے. ایسے ہی ہوگا نا، پہلے انسان بیمار ہوگا پھر مر جائے گا. چلیے، اتنی بھی سزا کافی تھی اگر اپنے ہی تک ہوتی، لیکن سب سے بڑی سزا آخرت کے مراحل کی جو ان کو دی جائے گی، اور وہ کیا ہے کہ یہ لوگ اپنے رب کے چہرے کے دیدار سے محروم کر دیے جائیں گے. اس سے بڑی بدبختی کیا ہے؟ ساری زندگی جس ہستی کو پانے اور دیکھنے کی تڑپ میں نیکیاں کرتے رہے، قرآن پڑھتے ہوئے بیسیوں بار دعائیں کی کہ اللہ اپنا دیدار کرانا، اللہ کہتا ہے فرشتوں ان کو میرے سے دور کر دو. محجوبون، حجاب اچھا نہیں لگا، اللہ نے بھی ان کو اپنے سے حجاب میں کر لیا. اور اس سے پتہ چلتا ہے کہ کچھ لوگ پھر کریں گے اللہ کا دیدار. تبھی تو کہا کہ ایسے بدبخت لوگ جو ہیں ان کو پھر دور کر دیا جائے گا. اور اس سے بڑی سزا کیا ہوگی؟ یاد رکھیے، ہر انسان اپنی فطرت کے اعتبار سے اللہ سے محبت کرنے پہ مجبور ہے. جیسے ہمارا دل دھڑکنے پہ مجبور ہے نا، ہماری سانس چلنے پہ مجبور ہے، اسی طرح ہمارا دل اللہ سے محبت کرنے پہ مجبور ہے. چاہے کفر ہو، شرک ہو، بدعت ہو، لیکن آپ دیکھیں ہر انسان دل سے اللہ کی عظمت کا قائل ہے. جو یہ بھی کہتے ہیں نا ہم اللہ کو نہیں مانتے، وہ بھی کسی مشکل میں کہتے ہیں وہ گاڈ، او گاڈ. کہنے والے بھی اللہ سے پیار کرتے ہیں، یہ الگ بات ہے کہ وہ کہیں سے کہیں پڑے ہیں، اور کوئی غلط طریقے سے کرے یا صحیح سے کرے، لیکن اللہ کو خوش کرنے کے لیے اپنے عقیدے کے مطابق ریاستیں اور جستجوئیں تو کرتے ہی رہتے ہیں، لیکن قیامت کے دن وہ اللہ کی دید سے محروم کر دیے جائیں گے. کس کے سامنے انسان نہیں آتا، یا کس کو اپنی شکل نہیں دکھاتا؟ جس کو پسند نہیں کرتا. اللہ کو بھی اچھے نہیں لگتے یہ لوگ، گیٹ آؤٹ، جاؤ. مجھے ایسے گندے دل والے لوگ نہیں چاہیے، گندے اعمال والے لوگ نہیں چاہیے، مجھے اس کی ضرورت نہیں ہے. امام شافعی کہتے ہیں کہ ادھر دلیل ہے کہ پھر مومن تو قیامت کے دن اللہ کے دیدار سے مشرف ہوں گے. اور یہ سچ ہے، جن لوگوں نے یہ کہا کہ کوئی بھی نہیں دیکھے گا، انہوں نے انکار کر دی اس بات کا کہ وجوہ ہوئی یوم اذن نادرا الی ربہا ناظرا. اور پیچھے بھی ہم اس پہ بات کر چکے ہیں کہ ایمان والے قیامت کے دن اللہ تعالیٰ اپنے رب عز و جل کو اپنی آنکھوں سے قیامت کے میدان میں اور جنت کے نفیس باغیچوں میں دیکھیں گے. حضرت حسن فرماتے ہیں حجاب ہٹ جائیں گے اور مومن اپنے رب کو دیکھیں گے، اور کافروں کو پردوں کے پیچھے کر دیا جائے گا. البتہ مومن ہر صبح و شام پروردگار عالم کا دیدار کریں گے. صرف وہی محروم رہیں گے کہ جن کا ذکر یہاں ہے، اور یہ جہنم میں جھونک دیے جائیں گے، اور ان کو حقارت اور ذلت اور ڈانٹ ٹپٹ کے طور پر غصے میں کہہ دیا جائے گا، یہ ہے وہ چیز جسے تم جھٹلاتے تھے. کیا ملا؟ دنیا تو چلی گئی نا، آرزویں ختم، تمنائیں ختم، سب کچھ ختم. دیکھیے کتنے دن کا صبر ہے یہ دنیا، دنیا بھی چھوٹی، اس کا صبر بھی چھوٹا. ضرورت اس بات کی ہے کہ اللہ کے دیدار کی دعا کریں، اور اپنے چہروں کو ہم دیکھ کر خود سے پوچھیں کیا میرا چہرہ اس قابل ہے کہ رب کو دیکھ سکے، اور اگر رب نے مجھے دیکھ لیا تو میری کیا بنے گی. ہر ایک بندہ اپنے اوپر اس چیز کو لے سکتا ہے، اور آپ دیکھیں گے کہ جتنا ہم اس بارے میں کیوریس ہوں گے اتنا اللہ تعالیٰ ہمارے لیے یہ معاملہ آسان کرے گا. اب اگلے حصے میں وہ خوش قسمت لوگ جس کے لیے ہم پہلے سے دعا کرتے ہیں کہ اللہم اجعلنا منہم، کہ اللہ ہمیں انہی لوگوں میں کرنا. تقریباً 10 آیات میں مومنوں کا منظر. کلا ان کتاب الابرار لفی علیین، یقیناً یقیناً. دیکھیں دو یقین ہے اس میں، کون سے؟ کلا اور ان. یقیناً یقیناً نیک لوگوں کا نام اعمال تو علیین میں ہے. وما ادراک ما علیون، اور تجھے کیا پتا کہ یہ علیین کیا ہے؟ ماں کی وجہ سے علیین علیون میں بدل گیا. اور تجھے کیا پتا وہ کیا ہے؟ کتاب مرقوم، وہ بھی ایک لکھی ہوئی کتاب ہے، دفتر ہے، ریٹن تھنگس ہیں. ہوتا کیا؟ یشہدہ المقربون، مقرب فرشتے اس کا مشاہدہ کرتے ہیں. بس سیکرٹ سیکٹری جس کو آپ کہتے ہیں نا، یعنی ہر فرشتہ بھی اس کو نہیں دیکھ پاتا، बड़े क्लोज में जो बड़े सिंसियर और ट्रस्ट वर्दी लोग होते हैं ना, वो ही सिर्फ इन डॉक्यूमेंट्स को देख सकते हैं। इन अल अबरार अलफी नाइम, यकीनन नेक लोग बड़ी नेमतों में होंगे। कैसे? इमेजिन कीजिए, अलल अराई की यंजुरून, मसहरियों पर बैठे देख रहे होंगे। मसहरी पे, अरीका की जमा, दुल्हन के बैठने की जगह जिसको फूलों से लद देते हैं, जिसके इर्द गिर्द खुशबुएं लगी होती हैं, वहां बैठेंगे और देखेंगे। क्या देखेंगे? एक दूसरे को देखेंगे। तारीफ फी वजूहिहिम नदरत नईम, तो इनके चेहरों से ही नेमतों की तरोताजगी को पहचान लेगा। दुनिया में भी खाते पीते घर का इंसान चेहरे से पता चल जाता है। देखिए, जो लोग खुश रहते हैं, रिलैक्स्ड होते हैं, एंजॉय करते हैं, आप देखिए उनके चेहरे पे एक अजीब सी चमक होती है, रिलैक्सेशन, स्माइली। अमीर का बच्चा अमीर का ही होता है, चाहे वो 100 नखरे करता दिखे, और गरीब का बच्चा भी पता चल जाता है। कहीं से बेचारों के कैल्शियम की कमी में नाखूनों में सफेदी आई होगी, कभी आंखें पीली हैं, कभी उनके चेहरे पे पिलाहट है। तो अल्लाह कहते हैं जन्नतियों के चेहरे बताएंगे कि ये किस दुनिया में रहते हैं। युस्कौना मिन रहीकिन मख्तूम, ये लोग सरबमोहर खालिस शराब पिलाए जाएंगे। सील्ड ड्रिंक इनके सामने लाकर खोला जाएगा। कैसा होगा वो? खितामुहु मिस्क, जिस पर मुश्क की मोहर होगी, यानी ऊपर कॉक और ढक्कन होता है ना दुनिया में बॉटलों पे, यहां खिताम मिस्क की है। अब कैसी है हमें नहीं पता, यानी उन बोतलों के ढक्कन भी मिस्क के बने हुए हैं। वफी ज़ालिका फलयतनाफ़सिल मुतनाफिसून, सबकत ले जाने वालों को इसी में सबकत करनी चाहिए। यानी अगर दुनिया में दौड़ करनी है तो इसके लिए करो, अगर रैट रेस है तो इसके लिए करो, कंपटीशन है तो इसके लिए करो, अगर एक दूसरे से आगे बढ़ना चाहते हो तो इस जन्नत को पाने में कर लो। मजीद उसकी खूबियां, व मिजाजुहू मिन तस्नीम, और इसकी आमेजिश तस्नीम की होगी। तस्नीम क्या है? आईन यशरब बिहल मुकर्रबून, यानी वो चश्मा जिसका पानी मुकर्रब लोग पियेंगे। अब इन 10 आयतों पे बात कर लेते हैं। देखिए कि अल्लाह ताला ने दोनों तरह के इंजाम हम सबके सामने रखे। यहां लफ्ज इस्तेमाल हुआ इल्लीजीन, अलूफ से बुलंदी, सिज्जीन के ऑपोजिट। आसमानों में है इसलिए ऊंची है, जन्नत में है इसलिए, और सिदरतुल मुंतहा के पास है और अर्श के पास जगह है। यानी इसको इल्लीजीन क्यों कहते हैं? ये ऊपर है, और उसी के ऑपोजिट ये जगह वो है कि जहां नेक लोगों की रूहें रखी जाती हैं, मरने के बाद से दोबारा क्यामत के आने तक। दूसरी इसकी तफसीर के नेक लोगों के आमालनामे महफूज होते हैं और उनकी केयर और हिफाजत के लिए बर्फ फरिश्ते हैं। और तीसरी भी वही बात कि ये खुद ब खुद एक रजिस्टर है जिसमें सारी दुनिया के नेक लोगों की चीजें एंटर की जाती हैं, वहां ये चीजें मौजूद होती हैं और इसको बहुत ज्यादा कीन और क्लोजली ऑब्जर्व किया जाता है। फिर इसी तरह आप देखिए कि बास कहते हैं कि इल्लीजीन 7वें जमीन पर जेरे अर्श एक मुकाम है जहां मोमिनीन की रूहें और सहाइफ आमाल रखे जाते हैं। यानी क्या है? अल्लाह नोस्ती बस, लेकिन ये पता चलता है कि मुकाम बड़ा आला है। फिर यहां बरार की बात आ गई, यशहदुहुल मुकर्रबून। यशहदा शहूद से निकला है, मानी क्या होता है? हाजिर होना और मुशाहिदा करना। बाज़ लोगों ने इस यशहदुहुल मुकर्रबून की तफसीर में कहा कि अबरार और सालेहीन के आमाल की किताब को मुकर्रबीन देखते होंगे, और मुकर्रबीन से मुराद फरिश्ते हैं, और देखने से मुराद निगरानी और हिफाजत है। आप कह सकते हैं कि नेक लोगों के नामे आमाल मुकर्रब फरिश्तों की निगरानी में होते हैं, ठीक है। फिर यश हद हु की जमीर को थोड़ा सा बदल ले तो मानी कुछ और बन जाता है, और वो क्या है कि किताब की बजाय इल्ली जीन की तरफ उसकी निस्बत चली जाएगी। मतलब क्या है कि उस जगह को देखें, इल्ली जीन को या उस नामे अमाल को देखें, लेकिन सब चीजें बहुत सिक्योर हैं। इब्ने मसूद रजी अल्लाह तआला अन्हु की रिवायत है कि रसूलुल्लाह ने फरमाया, शुहदा की रूहें अल्लाह ताला के नजदीक सब्ज परिंदों के पोटों में होंगी जो जन्नत के बागात और नहरों की सैर करती होंगी, और इनके रहने की जगह कंदील होंगे जो अर्श के नीचे लटक रहे हैं, शेंगलियर्स, फानूस। यानी अर्श के नीचे कुछ शेंगलियर्स हैं, रात को रूहें शुहदा की वहां आके सो जाएंगी, आमतौर पर वो जन्नत में फिरती हैं। तो गोया कि आप कह सकते हैं कि शोहदा की रूहें अर्श के नीचे होंगी और जन्नत की सैर करेंगी। फिर सूरह यासीन में भी हम पढ़ चुके ना, हबीब नज्जार का वाक्या, क्या कहा था उसने? शहीद हुआ था ना, लोगों ने उसको मार दिया, अल्लाह ने कहा ये शहीद है। क्या कहा? कील अदखुलिल जन्नता قال يا ليت قومي يعلمون بما غفر لي ربي وجعلني من المكرمين। तो जन्नत में जाने के सबूत मिलते हैं हमें हदीस से। फिर इसी तरह हदीस में आता है, मोमिन की रूह एक परिंदे की शक्ल में जन्नत के दरख्तों में मुअल्लक रहेगी, यहाँ तक कि क़यामत के रोज़ वो अपने जिस्म में फिर लौटा दी जाएगी। यह रिवायत काब बिन मालिक की है और निसाई में और इमाम मालिक ने इसको नकल किया। इसी तरह उम्मे हानी से एक रिवायत है मुस्नद अहमद और तबरानी में भी, मफहूम सबका यही है। तो क्या पता चला कि मरने के बाद से क़यामत के बीच में इंसानों की रूहें या तो इल्लीजीन में रहती हैं या सिज्जीन में। अब सवाल पैदा होता है कि फिर कब्र का हिसाब कैसे होता है और अजाब कब्र या कब्र की नेमतों का क्या फ़र्क है? तो उसके बारे में पहली बात तो याद रखें कि यूँ मिनूना बिलगैब, जितनी बात हदीसों से पता है हम उसको मान लेते हैं। दूसरी बात क्या है कि रूहें दो किस्म की होती हैं, एक जिस्म के अंदर आती और जाती है, आती रहती है जाती रहती है, और एक वो है कि जो बस एक दफ़ा निकली है तो वो अब क़यामत के दिन वापस आएगी। रिवायत सुन लीजिए, बरा बिन आज़िब की तवील रिवायत है कि जब मोमिन की रूह को आसमान में फरिश्ते ले जाते हैं तो अल्लाह ताला फरमाते हैं, मेरे इस बंदे का अमाल नामा इल्लीजीन में लिख दो और इसको ज़मीन की तरफ लौटा दो, क्योंकि इसको मैंने ज़मीन से पैदा किया है और मरने के बाद इसी में लौटा दूंगा और फिर इसी ज़मीन से इसको दोबारा निकालूंगा। इस हुक्म पर फरिश्ते इसकी रूह को कब्र में लौटा देते हैं। इमेजिन करें मरने वाले के साथ क्या हो रहा है, उसकी रूह को वापस कब्र में लौटाते हैं। इसी तरह काफिर की रूह के लिए आसमान के दरवाजे नहीं खोले जाएंगे और यही हुक्म होगा कि इसको इसकी कब्र में लौटा दो। अल्लाह अकबर। बहरहाल किसी के साथ क्या मामला है, कुछ है अल्लाह ताला नोस दिबा, लेकिन हमारा ईमान है कि मरने के बाद एक नया जहान खुल जाता है और कुफार की रूहें सिज्जीन में और वो ज़मीन के अंदर है। तो कहते हैं कि कब्र में अहले सिज्जीन को जहन्नुम की तपश और ईज़ाएं पहुंचती रहेंगी, इसलिए इनका मुकाम जहन्नुम में कह देना ये भी दुरुस्त है। फिर इसी तरह आप देखिए कि हो सकता है बाज ने ये भी तफसीर की कि असल में रूहें इल्लीयीन और सिज्जीन में होती हैं लेकिन कब्रों में जो जिस्म पड़े हुए उनके साथ इनका कोई ताल्लुक हो। अल्लाह नौसी बस, आसमान पे सूरज है तो उसकी रोशनी इधर आती है ना, चांद भी आता है उसकी रोशनी आती है, तो अल्लाह के लिए कोई बात मुश्किल नहीं और इस पर हमें बहुत ज्यादा सोचने की जरूरत नहीं है। रूह की जो दो किस्मों की बात की थी उसको सुन लीजिए। रूह की दो किस्में हैं, एक जिस्में लतीफ है जो इंसान के बदन में हलूल करता है और वो मादी और उनसरी जिस्म है यानी जो मैटर है मगर लतीफ है, नजर नहीं आता, इसी को नफ्स कहते हैं। और दूसरी रूह जिसको जौहरे मुजर्रत कहते हैं, ये मादी नहीं है, यही असल में रूह अव्वल की हयात है, इसलिए इसको रूहुल और रूह कहते हैं। तो बहरहाल बातें मुश्किल है इसलिए छोड़ दीजिए। हाँ वफी जालिकफल यतनाफसिल मुतनाफिसुन, दो दफा एक ही लफ्ज है, तनाफुस और मुतनाफिसुन। तनाफुस का मानी क्या होता है? चंद आदमियों का किसी खास मरगूब और पसंदीदा चीज को हासिल करने के लिए झपटना। एकदम आप बच्चों की किसी महफिल में चॉकलेट्स ले आए, फिर देखिए वो कैसे झपटते हैं, और आप कोई यहाँ चॉकलेट ट्री बना के और उसके ऊपर वो स्ट्रॉबेरीज के ऊपर चॉकलेट उनको दें तो झपटेंगे ना। और इसी तरह अमीर लोगों के सामने कोई दुनिया का फ़ायदा हो, कभी स्टॉक मार्केट में ज़रा स्टॉक के रेट चढ़ने उतरते की कोई तिजारती खबरों में झलकी देखी हो कि आज दुनिया में लोग एक दूसरे से झपटते हैं, क्योंकि लफ्ज़ देखे ना मुतनाफी सून, तनाफुस नफ्स का ही लफ्ज़ है अंदर भी। कोई चीज़ लेने के लिए इधर से उधर जाते हैं, अल्लाह कहते हैं छोड़ो इसको क्या करना है, ये तो चार दिन की चीज़ें हैं, फिक्र करनी है कोशिश करनी है तो इस जन्नत की करो, जो यहाँ मिल भी गया फिर चला जाएगा। बाज़ दफ़ा इंसान इतनी कोशिश करके एक चीज़ लेता है, जो ही वो चीज़ उसके नाम होती है साथ ही उसका दुनिया से जाना हो जाता है। और ऐसे वाक़यात सुने होंगे आप लोगों ने भी, कोई ज़मीन का टुकड़ा था, भाई बहनों का इतना झगड़ा था, कर करके मुकदमेबाजियाँ कर करा के जो ही वो आपके नाम हुआ, एक महीने हफ्ते बाद आपकी मौत का वक्त आ गया। अब लोग रोते हैं, ले तो लिया ज़मीन का टुकड़ा तो अब रहना नसीब नहीं हुआ। कुछ भी ले लें, शादी करनी शादी 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 कर करा के अभी फारिग नहीं हुए, अल्लाह के पास जाने का वक्त आ गया। तो हमेशा याद रखिए अगर किसी चीज़ में सबकत करनी है तो वो जन्नत है, यहाँ का फ़ायदा फ़ायदा है और ना यहाँ का नुकसान है। वो कहते हैं ना कि ये कहाँ का फसाना है सूदों से, सूद कहते हैं फ़ायदे को, जिया कहते हैं नुकसान को, जो गया सो गया, جو ملا سو ملا. کہو ذہن سے فرصت عمر ہے کم، جو دلا تو خدا ہی کی یاد دلا. یعنی اس دل کو ہر وقت اللہ کی یاد میں تر رکھو، یہی فائدے کی چیز ہے، ادروائز نہیں.